यो रेडी नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मर्यादा पुरूषोत्तम भगवान रामको जन्मदिनको सम्झनामा आज रामनवमी पर्व मनाइँदै कोरोना संक्रमणले पछिल्लो पटक 5 जनाको मृत्यु, बाँकेको नेपालगंजमा 1 साताका लागि लकडाउन र अमेरिकामा 1 जना अश्वेत नागरिकलाई अत्यधिक बल प्रयोग गरी हत्या गर्ने प्रहरी अधिकृतलाई हत्या अभियोगमा दोषी ठहर, आजन्म कारावास हुने सम्भावना। चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरूषोत्तम भगवान श्री रामचन्द्रको जन्मदिनको अवसरमा मनाइने रामनवमी पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। असत्यमाथि सत्यको विजय तथा भगवान श्री रामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मन्दिरमा पूजा पाठ गरिन्छ। यस वर्ष पनि कोरोना भाइरसको संक्रमणबाट बच्न स्वास्थ्य मापदण्ड जारी गरिएकोले भक्तजनहरूले जनकपुरस्थित राम जानकीको मन्दिर लगायत राम मन्दिरमा भौतिक दूरी कायम गरी पूजा आराधना एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ। त्रेतायुगमा आजका दिन अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीको सुपुत्रका रूपमा भगवान श्री रामको जन्म भएको विश्वास गरिन्छ। रामनवमीका अवसरमा स्वास्थ्य सतर्कता अपनाउँदै भौतिक दूरी कायम गरेर भक्तजनहरू राम मन्दिरमा पूजा आराधना एवं दर्शनका लागि पुगेका छन्। राजधानीको 32 पुतली स्थित श्री रामचन्द्र मन्दिर, पशुपति स्थित राम मन्दिर लगायत देशभरका राम मन्दिरमा भक्तजनहरू सतर्कताका साथ पुगेका हुन्। रामनवमी पर्वका अवसरमा बिहान 4 बजेदेखि नै 32 पुतली स्थित श्री रामचन्द्र मन्दिर खुल्ला गरिएको मन्दिर व्यवस्थापन एवं पुनर्निर्माण समितिका सदस्य सचिव डाक्टर गोविन्द टण्डनले जानकारी दिनुभयो। कोरोना जोखिमका कारण श्री रामचन्द्र शोभायात्रा र भजन कीर्तन भने स्थगित गरिएको छ। विश्व प्रसिद्ध त्रिधार्मिक धाम खोटाङको हलिसीमा कोरोना कहरका बीच पूजा अर्चना गर्ने भक्तजन तथा अवलोकन गर्ने पर्यटकहरूको बाक्लो भीड़ लागेको छ। हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको संगमस्थल हलिसीमा रामनवमीको अवसर पारेर 15 दिन मेला लाग्दछ। हप्ता दिन अघि शुरू भएको मेलामा नेपालका सबै जिल्ला तथा छिमेकी राष्ट्र भारत, चीन, भूटान, बांगलादेश, दक्षिण कोरिया लगायतका राष्ट्रबाट आएका हजारौं दर्शनार्थीको सहभागिता रहेको हलिसी विकास समितिका कार्यकारी निर्देशक समर भुजेलले जानकारी दिनुभयो। सर्वोच्च अदालतका न्यायाधीश डाक्टर कुमार चुडाल र नहकुल सुवेदीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधान न्यायाधीश सोलेन्द्र शमशेर जबराले उहाँहरू दुवैलाई शपथ गराउनु भएको हो। शपथ ग्रहण समारोहमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ, न्याय परिषदका सदस्य र सर्वोच्च अदालतका न्यायाधीश सहभागी हुनुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरू दुवैलाई संघीय संसद संसदीय सुनवाई समितिले अनुमोदन गरेपछि यही सोमबार नियुक्त गर्नुभएको थियो। मकवानपुरमा कोरोना भाइरस संक्रमणबाट थप 1 जनाको मृत्यु भएको छ। हेटौँडा उपमहानगरपालिका 4 कर्राका 74 वर्षीय पुरूषको कोरोना संक्रमणका कारण आज बिहान होम आइसोलेशनमा मृत्यु भएको हो। पछिल्लो समय कोरोनाको दोस्रो लहर शुरू भएपछि मकवानपुरमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो। यसै गरी कोरोना संक्रमणले डोटीमा पनि 1 जनाको मृत्यु भएको छ। 11 दिन अघि भारतको गुजरातबाट काम गरी घर फर्केका दिपायल सिलगढ़ी नगरपालिका 1 घटाली गाउँका युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। यसै गरी वीरगंजको नारायणी अस्पतालमा उपचाररत थप 1 कोरोना संक्रमितको मृत्यु भएको छ। सर्लाहीको मलंगवा 3 निवासी 42 वर्षीय पुरूषको उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। यसै गरी बाँकीमा कोरोनाबाट थप 2 जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा उपचाररत नेपालगंज उपमहानगरपालिका वडा नम्बर 12 का 70 वर्षीय पुरूषको गयराती र नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोहलपुर 12 का 90 वर्षीय पुरूषको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका क्षेत्रमा आजदेखि 7 दिन लकडाउन हुने भएको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गोलालद्वारा आज जारी सूचनामा बाँकेको नेपालगंज उपमहानगरपालिकामा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसको चेन तोड्न आज राति 12 बजेदेखि वैशाख 15 गते राति 12 बजेसम्म लकडाउन गरिने उल्लेख छ। यो अवधिमा अत्यावश्यक सेवा र शोका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी तथा सेवाहरू निषेध गरिएको छ। बैंक वित्तीय संस्था सबै बन्द हुनेछन्। पसल व्यवसाय सञ्चालन सवारी साधन र अत्यावश्यक काम बाहेकको हिँडुलमा पनि निषेध गरिएको छ। दैनिक उपभोग्य वस्तु खरिदका लागि बिहान 6 देखि 9 बजीसम्म स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर पसल सञ्चालन गर्न दिइने सूचनामा उल्लेख छ। बाँकेका अस्पतालमा बिरामीको चाप बढेपछि अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र भर्ना गरिने भएको छ। कोरोना भाइरस संक्रमितको उपचार भइरहेको नेपालगंज स्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा संक्रमित बिरामीको उपचारका लागि छुट्याइएका शैया भरिभराउ भइसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज भोलीले जानकारी दिनुभयो। भारतमा रोजगारीका लागि गएका व्यक्ति फर्कने क्रमसँगै कञ्चनपुरमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखा परेको छ। भारतीय शहरमा कोरोनाका कारण बन्दाबन्दी हुन थालेपछि सीमानाका हुँदै भारतबाट फर्किनेको संख्या दिनहुँ बढ़िरहेको छ। भारतबाट फर्केका मध्ये अधिकांशमा कोरोना भाइरस संक्रमण देखा पर्न थालेको छ। स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार मंगलबार मात्रै पश्चिमी सीमानाका गड्डाचोकी हुँदै फर्केका 740 मध्ये 214 जनाको एन्टिजेन परीक्षणमा 45 जनाको परीक्षण नतिजा पोजिटिभ देखिएको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिकाको सेवा बन्द गरिएको छ। कार्यालयका अन्य कर्मचारीको स्वास्थ्य परीक्षण गर्नुपर्ने र कार्यालय निर्मलीकरण गर्नुपर्ने भएकोले वैशाख 10 गतेसम्म सेवा बन्द गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले जानकारी दिनुभयो। पाल्पाको माथागढ़ी गाउँपालिका 5 सुरका बासमा टिपर दुर्घटना हुँदा टिपर चालकको मृत्यु भएको छ। आज बिहान 7:30 बजी भएको दुर्घटनामा चालक सल्यान सिद्धेश्वरीका 37 वर्षका भोलाराम बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यसै गरी पूर्व पश्चिम राजमार्ग स्थित मेचीनगर नगरपालिका 13 ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ पथरी शनेश्वरी नगरपालिका 9 का 21 वर्षीय प्रवेश बैलकोटी रहेको प्रहरीले जनाएको छ। पर्वतमा बनेको विश्वकै दोस्रो ठूलो बन्जी र देशकै लामो र अग्लो झोलुङ्गे पुल हेर्न पुग्ने आन्तरिक पर्यटकहरूको संख्यामा वृद्धि हुन थालेको छ। पछिल्लो समय पर्यटकको संख्यामा वृद्धि भएसँगै कोरोनाका कारण ठप्प भएको व्यापार व्यवसायमा समेत सुधार आएको व्यवसायीहरू बताउँछन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
हिउँद लागेसँगै कोही बन्जी गर्नकै लागि आउने गरेका छन् भने कोही घुम्न र दृश्य अवलोकन गर्न मात्र भए पनि पर्वतलाई रोजाइको मुख्य केन्द्र मानेर आउने गरेको बताउनुहुन्छ स्थानीय याम परियार शिव।
नजिकैका केही जिल्लाहरू जोडिने गरेका 5 वटा चाहिँ यहाँका झुलुङ्गे पुलहरू छन्। आन्तरिक पर्यटकहरूको चाहिँ रोजाइको केन्द्र पर्वत बनिरहेको छ।
आन्तरिक पर्यटकको भ्रमणको गन्तव्य स्थल पर्वत भन्दा व्यापार व्यवसायमा समेत वृद्धि भएको छ। करिब 1 वर्षसम्म कोरोना भाइरसका कारण बढी असर पुर्याएको होटल व्यवसाय नै रहेको दावी गर्दै आफ्नो पीडा यसरी पोख्नुहुन्छ होटल व्यवसाय पर्वतका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ।
कुशवारमा बन्जी लगायतका टुरिज्म हब भएको कारणले गर्दा थोरै व्यवसाय बढेको छ। मलाई लाग्छ व्यवसायलाई आकलन गरे भन्नुपर्दा 75% व्यवसाय राम्रो हुँदै गएको अवस्था छ।
केही महिना अगाडि कोरोना भाइरसका कारण पर्यटन र पर्वतको व्यापार व्यवसायमा असर गरे तापनि कोविडको संक्रमण दर घटेसँगै पर्वतमा आन्तरिक पर्यटकको आगमन बढ्दा होटल व्यवसाय तथा अन्य व्यवसाय पनि बिउतिएको छ। हिमाल पारीको जिल्ला मुस्ताङ मुक्तिनाथ जान हिँडेका तथा बेनी बागलुङबाट फर्कने पर्यटक अग्ला पुल हेर्न आउन थालेको पर्वत पर्यटन प्रवर्धन केन्द्रका अध्यक्ष मीन प्रसाद श्रेष्ठको भनाइ छ।
पर्वतमा रहेका अग्ला लामा झुलुङ्गे पुलहरू बन्जी यान्त्रिक पुल लगायतका पर्यटकीय स्थलहरूले गर्दाखेरि मुक्तिनाथ जाने मुस्ताङ जाने जति पनि पर्यटकहरू हुनुहुन्छ उहाँहरू जाँदा होस् वा फर्किँदा होस् सुरु भएको छ। यसले चाहिँ आन्तरिक पर्यटकमा एकदम राम्रो प्रभाव परेको चाहिँ मैले महसुस गरेको छु।
कुस्मामा सञ्चालनमा आएका 5 पुल र विश्वकै दोस्रो ठूलो बन्जीमा अहिले आन्तरिक पर्यटकको बाक्लो उपस्थिति हुने गरेको छ। पर्वत आसपासका जिल्लाका बासिन्दाले विदा मनाउन बन्जी र झोलुङ्गे पुल आउने गरेका छन्। पछिल्लो 6 महिना यता 3000 जनालाई साहसिक खेल बन्जी र स्विङ गराइसकेको द किलिप प्रणालीका अध्यक्ष राजु कार्की बताउनुहुन्छ। यसरी जिल्लामा केही न केही नयाँ र फरक खालका संरचनाको निर्माण गर्ने हो भने निर्माण कम्पनीका सञ्चालकहरू मात्र होइन समग्र जिल्लाको प्रचार प्रसार साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेमा दुईमत छैन। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 मेगाहर्जका साथसाथै ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। जुम्लामा पछिल्लो समय उद्योग दर्ता गर्ने उद्यमीहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ। कृषि व्यवसाय मार्फत गाउँघरमै पर्याप्त आमदानी र रोजगारीका अवसर सृजना हुन थालेपछि स्थानीय सरकारको अनुदानमुखी कार्यक्रम अन्तर्गत त्यहाँका नागरिकहरू उद्योग दर्ता गरी उद्यमशीलतामा जुटेका छन्। जुम्लाबाट संवाददाता सागर परियार।
जुम्लामा चालू आर्थिक वर्षको 9 महिनामा करिब 82 करोड लगानीमा 869 उद्योग दर्ता भएका छन्, जसमा उत्पादनमूलकतर्फ 605 उद्योग रहेका छन्। रोजगारीका लागि खाडीमा भौतारिनुभन्दा जुम्लामै कृषि तथा फलफूल खेतीको उद्योग दर्ता गरेर निरन्तरता दिएको खण्डमा लुगाफाटो नुन तेल स्वदेशमै गर्न सकिने पर्याप्त सम्भावना भएको बताउँदै तिला गाउँपालिका 8 उद्यमी बलबहादुर बस्नेत।
हामी देशमा तरकारी खेती, त्यस्तै फलफूल, स्याउ, आफ्नो बगैँचाहरू दर्ता गरेपछि काम गरेपछि
त्यस्तै तिला गाउँपालिका 4 उद्यमी कृष्णकान्त चौलागाईले पनि स्वदेशमै आय आर्जन गर्ने लक्ष्यका साथ कृषिमा आधारित उद्योग दर्ता गर्नुभएको छ। उद्यमी कृष्णकान्त चौलागाई:
स्याउ तरकारी खेती फर्म दर्ता गर्नलाई आइयो। विदेश जानुभन्दा हामीले स्वदेशमा गरेर खानुपर्छ। तरकारी छ, पशुपन्छी छ, बाख्रा पालन छ।
जुम्लामा 9 महिनामा दर्ता भएका उद्योगको तथ्याङ्क हेर्दा 80% उत्पादनमूलक उद्योग रहेका छन्, जसले जुम्लामा रोजगारी सिर्जनासँगै कृषिको व्यवसायीकरण र आर्थिक आमदानी बढ्ने आशा गरिएको छ। साथै उद्यमशीलता गर्नेलाई स्थानीय सरकारले अनुदानका कार्यक्रम ल्याउँदा कोविड पछि उद्योग दर्ता गर्ने उद्यमीको संख्यामा उल्लेखनीय वृद्धि भएको हो। उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख पदम उपाध्याय:
देश संहितामा गइसकेको अवस्थामा प्रत्येक स्थानीय निकायमा अनुदानका कार्यक्रमहरू र त्यहाँका मान्छेहरूलाई उद्योग सम्बन्धी जानकारी भएको कारणले गर्दा दर्ता गर्ने क्रम चाहिँ बजार मात्र नभएर विभिन्न स्थानीय निकायबाट अत्यधिक मात्रामा उद्योग दर्ता भइरहेको अवस्था छ।
जुम्लामा उद्यमीको संख्या उल्लेखनीय रूपमा हुनु खुशीको कुरा भए पनि नियमित बत्ती नआउनु र उत्पादित वस्तुको सहज बजारीकरण नहुनुले उद्यमी मारमा परेका छन्। स्थानीय सरकारले विद्युतको विकाससँगै उत्पादित वस्तुको बजार व्यवस्थापनमा सहजीकरण गर्न आवश्यक देखिन्छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
जुम्लामा कृषि उद्यमतर्फ आकर्षण, यो थियो हाम्रा संवाददाताको रिपोर्ट। अब अन्तर्राष्ट्रिय प्रसंग। एकजना अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोइडलाई गत वर्ष मिनेपोलिसमा सामान्य सोधपूछका क्रममा अत्यधिक बल प्रयोग गरी हत्या गर्ने प्रहरी अधिकृतलाई दोषी ठहर गरिएको छ। 12 न्यायाधीश संलग्न इजलासले 45 वर्षीय प्रहरी अधिकृत डेरेक चाउभिनलाई हत्यामा दोषी ठहर गरेको हो। अश्वेत जर्ज फ्लोइडलाई 9 मिनटसम्म घाँटीमा घुँडाले थिच्नाले मृत्यु भएको घटनापछि अमेरिकाभर रंगभेद विरोधी प्रदर्शनहरू भएका थिए। अदालतको फैसलापछि अमेरिकाका कैयौं शहरमा खुशियाली मनाइएको छ। प्रहरी अधिकृत चाउभिनलाई 10 कारागार सजाय हुन सक्ने बताइएको छ। कोरोना भाइरसको नयाँ स्वरूपको मार अत्यधिक झेल्दै आएको भारतमा संक्रमण र मृत्युदर दिनदिनै बढ़न थालेको छ। विगत 24 घण्टामा संक्रमितको संख्या 3,00,000 नागेको अवस्थामा मृतकको संख्या पनि 2,000 नागेको छ। पछिल्लो संक्रमणको मार अत्यधिक झेलेको भारत सरकारले स्रोत साधनको अभावका बावजूद आउँदो मे 1 तारीकदेखि 18 वर्षमाथिका सबै नागरिकलाई खोप लगाइने योजना सार्वजनिक गरेको छ। भारतमा संक्रमितको संख्या 81 बढ़दा अस्पतालहरूमा शैयाको अभाव हुनका साथै भर्ना भएका व्यक्तिहरूले पनि अक्सिजन सहितका अत्यावश्यक स्वास्थ्य सुविधा नपाउँदा कैयौंले उपचार नपाई ज्यान गुमाउन बाध्य भएका भन्ने समाचार पनि आइरहेको छ। र अफ्रिकी राष्ट्र चाडका राष्ट्रपति इद्रिस डेबीको देशको उत्तरी भेगमा भएको विद्रोही आक्रमणमा मृत्यु भएको छ। सेनाको अधिकृत हुँदै देशको सर्वोच्च पदमा 3 दशकसम्म रहन सफल डेबी अफ्रिकामा लामो समयसम्म सत्तामा रहने नेतामा पर्नुहुन्छ। मर्यादा पुरूषोत्तम भगवान रामको जन्मदिनको सम्झनामा आज राम नवमी पर्व मनाइँदै कोरोना संक्रमणले पछिल्लो पटक 5 मृत्यु, बाँकेको नेपालगंजमा 1 साताका लागि लकडाउन र अमेरिकामा एकजना अश्वेत नागरिकलाई अत्यधिक बल प्रयोग गरी हत्या गर्ने प्रहरी अधिकृतलाई हत्या अभियोगमा दोषी ठहर, आजन्म कारावास हुने सम्भावना। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।